बच्चे और बड़े बच्चे और बड़े अनोखी गो मालूमात।
अच्छा,
तस्वीर और पैगाम एक वक्त में दो काम। आओ देखें बच्चे और बड़े,
बात है
बच्चे और बड़े बच्चे और बड़े।
الحمدللہ رب العالمین والصلاۃ والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم۔ سارے مل کے پڑھیے الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ۔ پیارے بچوں اور کڈز مدنی چینل کے ناظرین، پروگرام لے کر حاضر ہوئے ہیں جس کا نام ہے بچے اور۔ اس پروگرام میں بچے تو ہوتے ہی ہیں لیکن ہمارے ساتھ ایک شخصیت بھی ہوتی ہے، ایک پرسنالٹی بھی ہوتی ہے جن کے ذریعے ہم علم دین حاصل کرتے ہیں، سوال و جواب کرتے ہیں۔ آج بھی ہمارے ساتھ ایک شخصیت موجود ہے، ان سے سلام دعا بھی کرتے ہیں، ان کا نام بھی پوچھتے ہیں۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
کیسے ہیں آپ؟
اللہ کا شکر، آپ کیسے ہیں؟
الحمدللہ۔ آپ کا نام؟
ایاز مدنی۔
ایاز مدنی، آج ہمارے ساتھ ایاز مدنی صاحب موجود ہیں، انشاءاللہ عزوجل آپ سے سوالات بھی کریں گے تو آپ جواب دیں گے۔
ضرور انشاءاللہ۔
انشاءاللہ چلیں تو سٹارٹ کرتے ہیں پروگرام کو درود پاک کی فضیلت سے کہ حضور سید عالم، حضور جان عالم، تاجدار انبیاء، تاجدار مدینہ، قائد جہاں محمد مصطفیٰ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جس نے مجھ پر ایک مرتبہ درود پاک پڑھا اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے۔ صلوا علی الحبیب صلی اللہ تعالیٰ علیہ محمد صلی اللہ تعالیٰ علیہ وسلم۔ ایاز بھائی، تلاوت قرآن پاک کی طرف چلتے ہیں۔
بالکل
چلیں۔ پیارے بچوں بڑھتے ہیں اپنے پہلے سیگمنٹ کی طرف جس کا نام ہے تلاوت قرآن پاک۔
بچے اور بڑے بچے اور بڑے۔
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
مدنی بھائی کیسے ہیں آپ؟ طبیعت کیسی ہے آپ کی؟
الحمدللہ رب العالمین علی کل حال۔ آپ کی کیسی ہے؟
الحمدللہ۔ مدنی بھائی آپ یہ بتائیں، تلاوت قرآن پاک تو کریں گے، تو تلاوت کریں گے لیکن سورت کون سی ہے، پارہ کون سا ہے؟
پارہ نمبر 30 سورت الکوثر کی تلاوت کریں گے۔
ماشاء اللہ، چلیں اسٹارٹ کریں۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ فَصَلِّ لِرَبِّكَ وَانْحَرْ إِنَّ شَانِئَكَ هُوَ الْأَبْتَرُ۔ صَدَقَ اللَّهُ الْعَظِيمُ۔
سبحان اللہ، ماشاءاللہ۔ مدنی بھائی بہت بہت شکریہ، پروگرام میں تشریف لائے، آپ کی قرآن بھی اچھی ہے، ماشاءاللہ، اللہ پاک آپ کو مزید برکتیں عطا فرمائے، آمین۔ بڑھتے ہیں اپنے اگلے سیگمنٹ کی طرف جس کا نام ہے کلام۔
بچے اور بڑے بچے اور بڑے۔
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
شاہد بھائی کیسے ہیں آپ؟ طبیعت کیسی ہے آپ کی؟
الحمد للہ۔
کلام تو سنا رہے ہیں، کون سا کلام ہے؟
مدینے مجھ کو بلا لے بہت اداس ہوں میں۔
چلیں اسٹارٹ کریں۔
صلی اللہ علی محمد صلی اللہ علیہ وسلم، صلی اللہ علی محمد صلی اللہ علیہ وسلم، صلی اللہ علی محمد صلی اللہ علیہ وسلم۔ ایک روز ہو سرکار کی گلی میں، روز ہو گا جانا سرکار کی گلی میں، ہوگا وہی ٹھکانا، ہوگا وہی ٹھکانا سرکار کی گلی میں۔ जाने बहुत उदास हूँ मैं
माशाअल्लाह बहुत खूब अल्लाह पाक ने तेरे बस से बचाए अल्लाह पाक आपको मज़ीद तरक्कियाँ नसीब फरमाए। बहुत बहुत शुक्रिया प्रोग्राम में तशरीफ़ ले आपने कलाम सुनाया। प्यारे बच्चों बढ़ते हैं अब तक अगले सेगमेंट की तरफ जिसका नाम है गेस्ट से सवाल।
बच्चे और बड़े
आज भी माशाअल्लाह प्रोग्राम में तशरीफ़ ले आपको खुशामदीद भी कहते हैं और कुछ सवाल मैं भी करूँगा और बच्चे भी करेंगे।
बिल्कुल
आज भाई आप मदनी माहौल में कब से आए?
अल्हम्दुलिल्लाह मदनी माहौल का अगर जहाँ तक ताल्लुक़ है तो अगर मैं यूँ कहूँ तो गलत नहीं कि इसी माहौल के अंदर जो है वो आँख खुली है। जब से होश संभाला है तो इसी तरह माशाल्लाह ये बच्चे कोई मदरसतुल मदीना से वाबस्ता है, कोई जामियतुल मदीना से है, कोई दारुल मदीना से वाबस्ता है। तो हमारी भी उम्र जो है वो जब शऊर की ज़िंदगी के अंदर आए बड़े हुए तो हमारे वालिद साहब चूँकि पहले ही से इस माहौल से वाबस्ता थे तो अल्हम्दुलिल्लाह जब आँख खुली तो इस माहौल के अंदर मदरसतुल मदीना के अंदर हिफ्ज़ कुरान का सिलसिला रहा, फिर उसके बाद जामियतुल मदीना और फिर साथ साथ अभी आपके सामने
माशाअल्लाह। यानी कि अब बचपन से ही माहौल से अटैच हैं, अल्हम्दुलिल्लाह कुरान भी बने, इसके बाद माशाअल्लाह मदनी भी बने आप।
और ये सब दावत इस्लामी का फैज़ान है कि यकीनन इसके होने की वजह से आज हम यहाँ आए हैं। और साथ साथ देखें सिर्फ यही नहीं बल्कि कुरान हिफ्ज किया, फिर उसके साथ साथ जामियतुल मदीना में तालीम का सिलसिला रहा और दुनियावी तालीम का सिलसिला भी हमारा रहा अल्हम्दुलिल्लाह। और फिर उसके साथ साथ अल्हम्दुलिल्लाह आज दावत इस्लामी का जो डिपार्टमेंट है फैज़ान ऑनलाइन अकेडमी, तो इसका जो सोशल मीडिया है, इसकी जो मार्केटिंग है, यूट्यूब है, फेसबुक है, इंस्टाग्राम है, तो ये मेरे पास है, इसकी मार्केटिंग को मैं देखता हूँ। हमारी जो पोस्टें बनती हैं, हमारा जो तशहीर होती है, कोर्सेज हमारे न्यू लॉन्च हो रहे होते हैं तो उसकी तशहीर इस वक्त मेरे हाथ में
माशाल्लाह। यानी पोस्टर वगैरह वगैरह
जी हाँ बिल्कुल
माशाल्लाह। आपने कहा हाफिज़ कुरान भी है तो ऐसे बच्चे भी होंगे जो हिफ्ज़ कर रहे होंगे और जो हिफ्ज़ कर चुके होंगे तो कोई आसान ऐसा तरीका हो जिससे हिफ्ज़ बंदा याद रख सके और याद कर रहा है तो किस तरह आसानी से याद कर ले?
देखिए हिफ्ज़ करना आसान भी है और मुश्किल भी है। आसान तो यूँ है कि अगर आपका वाकई लगन है, दिली लगन है, आपका पैशन है, यानी आपके अंदर जज्बा रखते हैं आप हिफ्ज़ करने का, तो फिर तो कुछ मुश्किल नहीं है, आपको ये दिन मुश्किलें लगेंगे। लेकिन बहरहाल शैतान तो फिर है दरमियान के अंदर जो कि बरगलाता है और साथ साथ जो है वो बच्चों के लिए वो कोशिश करता है कि इनको मदरसे जाने से रोके। तो उसके लिए देखें कोशिश ये करें कि अगर आप हिफ्ज़ कुरान कर रहे हैं तो आप ऐसे लोगों से, ऐसी अच्छे लोगों की सोहबत के अंदर जाएं कि जो हिफ्ज़ कुरान कर चुके हैं और कुरान करीम पढ़ा रहे हैं, यानी उनसे इंस्पिरेशन लें अपने लिए कि ताकि आपके लिए वो यूँ समझ रोल मॉडल बन जाए। जब किसी के लिए कोई रोल मॉडल बना हुआ होता है तो उसके लिए वहाँ तक पहुँचने में मुश्किलात नहीं होती, तो और मुश्किलात होती भी हैं तो फिर वो मुश्किलात रहती नहीं हैं। तो यूँ ही जो बच्चे हिफ्ज़ कुरान कर रहे हैं तो वो सबसे पहले अपने अंदर इसका पैशन पैदा करें, जज्बा पैदा करें हिफ्ज़ कुरान करने वाले को, जहाँ अल्लाह तबारक व तआला उसके नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के हुजूर एक बड़ा मकाम मिलता है, दुनिया के अंदर भी अल्लाह तबारक व तआला उसे एक मकाम अता फरमाता है। तो ये सारे मकाम अपने सामने, ये फ़ज़ाइल अपने सामने रखेंगे तो इंशाल्लाह जो मुश्किलातें आने वाली भी हैं तो इंशाल्लाह वो मुश्किलातें नहीं रहेंगी। अब रही बात यह कि हम इसको हिफ्ज़ कुरान को मज़बूत कैसे रखें, तो इसके लिए हमें जो है याद रखें कि कुरान को सिर्फ हिफ्ज़ करने के बाद छोड़ नहीं देना। बल्कि आला हज़रत रहमतुल्लाहि ताला ने इस ताल्लुक से लिखा ना, आपने फरमाया कि अगर आप किसी रेतीली मिट्टी को अपने हाथ में मजबूती से पकड़ लो तो वो उसमें से फिर भी कुछ ना कुछ दाने ही वो निकल रहे होते हैं। कभी आप ये तजर्बा करके देखिएगा, मैंने किया आला हज़रत की इस बात पर तजर्बा, रेतीली मिट्टी को आप जोर से हाथ में पकड़े ना तो फिर भी कुछ ना कुछ दाने निकल रहे होंगे। तो आला हज़रत रहमतुल्लाहि ताला ने हुफ़ाज़े किराम की तरबियत के लिए ये बात बड़ी ज़बरदस्त लिखी और ये मुझे भी बड़ा जज्बा देती है। हम भी तरावी पढ़ा रहे हैं अल्हम्दुलिल्लाह, अरसा दराज से तरावी का सिलसिला भी है साथ साथ। तो यही बात कि आला हज़रत ने फरमाया कि अगर तुम किसी रेतीली मिट्टी को अपने हाथ में मजबूती से पकड़ लो ना तो फिर भी उसमें चंद ज़र्रात निकल रहे होते हैं। फरमाया हिफ्ज़ कुरान जहन से इससे ज़्यादा तेज़ निकलता है, फरमाते हैं इसको इससे ज़्यादा मजबूत पकड़ने की ज़रूरत है। यानी अगर हम इसको पढ़ना छोड़ देंगे तो फिर वो तो हम भूल जाएंगे। तो साथ साथ इसकी जो मंजिलें हैं उसको पढ़ते रहें, रमज़ान मुबारक आएँ तो उसके अंदर अपनी जो शमूलियत है, अपनी शिरकत है, उसको लाजमी बनाएं। अगर शबीना पढ़ाने का मौका मिल रहा है माह रमज़ान में तो उसमें अपने असातिज़ा की ज़ेर निगरानी उसके अंदर ज़रूर शिरकत करें तो इंशाअल्लाह तबारक व तआला कुरान करीम आपका मजबूत रहेगा
माशाअल्लाह माशाअल्लाह। और भी सवाल करूँगा मैं लेकिन फिर बच्चों को मौका देते हैं।
बिल्कुल
चलें भाई, पहले कौन सवाल करेंगे आप में से? चलें आप करें।
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. کیا نام ہے آپ کا؟
احمد علی.
ماشاء اللہ احمد علی.
کیا بچوں کو مہمانوں کے ساتھ بیٹھنا چاہیے؟
دیکھیں بچوں کو مہمانوں کے ساتھ بیٹھنا چاہیے, بالکل بیٹھنا چاہیے, کیونکہ بچوں کی جو تربیت کرتے ہیں وہ بڑے کرتے ہیں. تو لیکن ان سارے معاملے کے اندر اس بات کو آپ سب یاد رکھیں, اپنے والدین کی اطاعت اس میں کرنی ہے آپ نے. اگر والدین کہیں کہ بھائی آپ بیٹھیں تو ضرور بیٹھیں, کیونکہ بعض باتیں وہ ہوتی ہیں جو والدین ہی کے لیے ہوتی ہیں, اور وہ مہمان بھی آئے ہوتے ہیں تو وہ خاص بات کے لیے آئے ہوتے ہیں, تو وہاں ہمارا بیٹھنا بنتا نہیں ہے. تو اس سارے معاملے کے اندر آپ اپنے والدین کو دیکھیں. امی جان یا ابو جان آپ کو منع نہیں کر رہے تو اس کا مطلب یہ ہے کہ آپ بیٹھ جائیں, لیکن اب بیٹھنے کا بھی وہاں پر طریقہ اور سلیقہ یہ ہونا چاہیے کہ وہاں پر بیجا کی باتیں چل رہی ہیں آپس کے اندر, آپ فضول سوالات درمیان کے اندر کر دیں, یا آپ اس میں ادب و احترام کا خیال نہ رکھیں. بعض اوقات مہمان جب آتے ہیں تو دسترخوان تو سجا لیا جاتا ہے, تو ابھی تو مہمان بڑے نہیں ہوتے, بچے پہلے بڑھ رہے ہوتے ہیں, تو اپنے ہاتھ کو بھی رکھیں, اپنے آپ کو بھی روکیں, ادب کے ساتھ سلیقے کے ساتھ آپ بیٹھیں, اور والدین کی اطاعت کو پیش نظر رکھیں. وہ اگر آپ کو منع کر دیتے ہیں کہ بھئی آپ اٹھ جائیں تو آپ اٹھ جائیں, اگر وہ منع نہیں کرتے تو آپ بالکل بیٹھے رہیں. ساتھ ساتھ یہ بات بھی یاد رکھیں کہ بعض اوقات مہمان تو آتے ہیں, مہمانوں کے ساتھ ان کے بچے بھی آتے ہیں, جیسے آپ بچے ہیں ان کے بھی بچے آتے ہیں, تو وہ بھی مہمان ہی ہیں ہمارے لیے, ان کو دیکھ کر غصہ نہیں ہونا چاہیے, منہ ٹیڑھے میڑھے نہیں کرنا چاہیے, بلکہ وہ بھی مہمان ہیں تو ان کو بھی ویلکم کرنا ہے آپ نے. اور مہمانوں کی تو فضیلت ہے نا کہ مہمان جب آتا ہے تو اللہ تبارک و تعالیٰ کی رحمت کو ساتھ لاتا ہے. آپ دیکھیں نا کتنی فضیلتیں ہیں مہمانوں کی, تو اس فضیلت کو حاصل کرنے کا موقع ہمارے پاس ہوتا ہے. تو جب کبھی مہمان آئیں نہ تو ان کو دیکھ کر آپ تنگ دلی کا مظاہرہ کریں, اور نہ ہی ان کے ساتھ جو آنے والے بچے ہیں ان کو, بلکہ ویلکم کرنا چاہیے, ان کے ساتھ شیئرنگ کرنا چاہیے.
جی اگلا سوال.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. کیسے ہیں آپ؟ ٹھیک ہیں. آپ کا نام؟
میرا نام عمران ہے.
عمران, ماشاء اللہ. جی عمران سوال کیجیے.
مہمانوں کے ساتھ ایسے بچے آئیں جو کھلونے توڑ دیتے ہیں, تو کیا ان سے کھلونے چھپا کے رکھیں؟
ان سے آپ کھلونے چھپا کے رکھنا چاہتے ہیں؟ دیکھیں سب سے پہلی بات تو یہ ہے کہ اپنے کھلونوں کی حفاظت, ویسے ہمیں مہمان آئے ہوں یا نہیں آئے ہوں, کھلونوں کی حفاظت ویسے بھی کرنی چاہیے, لیکن یہ نہیں کہ مہمانوں کو دیکھ کر آپ کھلونوں کی حفاظت کریں. دیکھیں بعض اوقات ہمارے والدین ہمیں کھلونے دلاتے ہیں بڑے, یہ جو ٹوائز ہوتے ہیں بڑے بعض ایکسپینسو ہوتے ہیں, بہت زیادہ مہنگے ہوتے ہیں, تو ویسے بھی عام زندگی کے اندر کوئی مہمان آئے یا نہ آئے ہمیں اس کی حفاظت کرنی چاہیے, نہ کہ کسی کے آنے کی وجہ سے کریں. ہاں اب اگر کوئی آ گیا ہے آپ نے پہلے ہی سے اس کی حفاظت نہیں کی ہوئی, پہلے ہی سے وہ ایسے کھلے ہوئے پڑے ہیں, اب آپ چھپا رہے ہیں, تو بھائی اس سے تو وہ جو مہمان آیا ہوا ہے اس کے دل میں آپ کے لیے ناپسندیدگی پیدا ہو سکتی ہے. وہ ظاہر ہے آپ سے خوش تھوڑی ہوگا, وہ اس کے دل کے اندر یہ بات پیدا ہوگی کہ میری وجہ سے یہ چھپا رہے ہیں. تو اول تو یہ تھا کہ آپ کے جو ٹوائز ہوتے ہیں, بعض بچے مدنی چینل کے ناظرین بھی سن رہے ہوں گے اس بات کو, بچے گھر کے اندر پھیلا کے رکھتے ہیں ٹوائز کو. اچھا اب جب کوئی آ جاتا ہے اور کوئی کھیل رہا ہوتا ہے تو پھر وہ جھگڑ رہے ہوتے ہیں اس سے, تو ہونا تو یہ چاہیے کہ ہم پہلے ہی سے اپنے ٹوائز کو محفوظ جگہ پر رکھیں, نہ کہ کسی کے آنے کی وجہ سے. اب اگر کوئی آ گیا ہے تو ایسی صورت کے اندر آپ کو چاہیے کہ آپ اس کے ساتھ محبت کا انداز اپناتے ہوئے شیئرنگ کریں. نبی کریم صلی اللہ علیہ وسلم نے اس بات کو پسند کیا کہ ہم کسی دوسرے کے ساتھ شیئرنگ کریں, محبت کا ماحول بنائیں. اب اگر ہم اس انداز سے اس کے ساتھ پیش آئیں گے تو اس کے دل کے اندر خوشی بھی داخل ہوگی. رہی بات کھلونوں کے ٹوٹنے کی, تو وہ تو اگر آپ دیکھیں ویسے بھی ہم سے کھلونے ٹوٹ ہی جاتے ہیں, تو آپ شیئرنگ کر کے شیئرنگ کا ثواب لے لیں انشاءاللہ تبارک و تعالیٰ, اللہ کی رحمتیں مہمان کے آنے سے ملیں گی تو اس سے اچھے میں ٹوائز آ جائیں گے انشاءاللہ.
ویسے بھی بعض بچے سے ہوتے ہیں کہ بھائی پتہ یار یہ آئے گا نا تو کوئی نہ کوئی ٹوائز سے میرا جائے گا ہی جائے گا.
ہاں تو اس کے لیے میں نے آپ سے کہا نا کہ آپ کو پتہ ہے کہ یہ آ رہا ہے, مطلب یہ آ رہا ہے یا نہیں آ رہا, آپ کو چاہیے کہ آپ اپنے ٹوائز کی حفاظت کریں.
ٹوائز کی حفاظت
پہلے ہی سے آپ اس کو محفوظ جگہ پر رکھ دیں نا, تاکہ آپ اس کے ساتھ کھل کر کھیلیں جو کھیلنا چاہتے ہیں. لیکن اگر ٹوائز آپ نے پہلے ہی سے محفوظ نہیں رکھے ہوئے, پہلے ہی سے وہ کھلے عام ایسے پڑے ہوئے ہیں, تو اب تو آپ نے خود ہی موقع دیا کہ بھائی وہ ان کی طرف بڑھے گا, اور اب جب وہ بڑھ رہا ہے تو اب مہمان نوازی کا ہمیں خیال کرنا ہوگا, اور شیئرنگ کر کے اپنے دل کو بڑا کر کے اس رحمت کو لیں کہ جو اللہ تبارک و تعالیٰ نے مہمان کے آنے پر ہمارے لیے جو ہے وہ پوشی رکھی ہوئی ہے.
جو ایسے بچے پروگرام دیکھ رہے ہیں جو اس طرح کرتے ہیں, کسی نہ کسی کا ٹوائے توڑ دیا یا گھر لے کے چلے گئے, تو ان کو بھی چاہیے کہ ایسا نہ کریں, بلکہ آپ उनके साथ जाके खेले लेकिन तोड़े ना ना खुद लेके जाए ताकि उनके दिल में मोहब्बत पैदा हो आपके लिए ना कि नफरत पैदा हो।
बिल्कुल ऐसे।
जी अगला सवाल जी,
क्या मेहमानों की खिदमत करने का सवाब मिलता है?
जी हाँ बिल्कुल, मेहमानों की खिदमत करने का तो सवाब इतना आला है कि आप देखें नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की जो अदा थी, सबसे पहले तो हमारे लिए वो काबिल तकलीद है, आपके अंदाज़ में कहूँ तो उसकी इत्तिबा करनी चाहिए, उसकी पैरवी करनी चाहिए। हुज़ूर अलैहि सलातु वस्सलाम ख़ुद भी मेहमान नवाजी फरमा देते, बल्कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के अलावा दीगर अम्बिया कराम अलैहिम सलाम है वो भी मेहमान नवाजी फरमा देते। हज़रत इब्राहीम अलैहि सलातु वस्सलाम के बारे में तो ये आता है कि आप उस वक्त तक खाना तनावुल नहीं फरमाते थे जब तक कोई मेहमान उनके साथ मौजूद ना हो। तो मेहमान नवाजी की जो फजीलत है अगर आप उसको देखें तो वो कितनी आला है कि जब हम किसी की मेहमान नवाजी कर रहे होते हैं, उसके सामने पेश कर रहे होते हैं चीज़ें, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ऐसे अफराद के लिए इरशाद फरमाया कि जिसके घर के अंदर मेहमान आए और वो उनकी मेहमान नवाजी करे तो अल्लाह तबारक व तआला उस घर के अंदर जो खैर व बरकत नाजिल फरमाता है ना। अब मिसाल देखें कैसी आला दी, मिसाल दी कि जिस तरह ऊँट की कोहान से अगर छड़ी नीचे गिरे ना जितनी तेज़ी से गिरती है, फरमाया इससे ज़्यादा तेज़ी से उस घर में जिस घर के अंदर मेहमान होते हैं उनकी मेहमान नवाजी होती है उस तेज़ी उससे ज़्यादा तेज़ उस घर के अंदर खैर व बरकत नाजिल होती है। यानी आप देखें ऊँट की कोहान, आपने किस किसने ऊँट देखा है, ऊँट देखा होगा माशाल्लाह, ऊँट की कोहान देखा आपने कितनी ऊँची होती है, तो अब वहाँ से कोई चीज़ अगर नीचे गिरे तो तेज़ी से आएगी। फरमाया कि वो जो छड़ी ऊपर रखें तो वो उतनी तेज़ नहीं गिरती जितनी तेज़ उस घर के अंदर रहमत खैर व बरकत नाजिल होती हैं जिस घर के अंदर मेहमान होता है। तो मेहमान नवाजी करना ये तो हमारे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत भी है, तो लिहाजा हमें मेहमान नवाजी में पीछे नहीं रहना चाहिए। मेहमान आए उसके लिए अपने दिल को फराह करना चाहिए, उसके लिए दिल को बड़ा करना चाहिए।
सुभान अल्लाह माशाल्लाह जी। नेक्स्ट,
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू।
वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहू।
मेरा आपसे ये सवाल है, मेज़बान किसे कहते हैं?
मेज़बान किसे कहते हैं?
मेहमान तो सुन लिया, मेज़बान किसे कहते हैं?
देखिए मेज़बान जो होता है ना, मेज़बान दावत करने वाले को कहते हैं, दस्तरखान सजाने वाले को कहते हैं, जो बुलाता है दावत पर उसको कहते हैं मेज़बान। ये मेज़बान है फ़ारसी ज़बान का लफ्ज़ और इसका मतलब है दावत देने वाला। आप देखें इंग्लिश के अंदर इसको कहते हैं होस्ट, जैसे कि हसन भाई बैठे हैं, और मेहमान को कहते हैं गेस्ट। किसी ने एक मिसाल दी है, अ गुड होस्ट मेक अ हैप्पी गेस्ट, यानी कि वो एक अच्छा मेज़बान जो होता है वो अपने जो मेहमान होता है उसको खुश कर देता है। एक अच्छे मेज़बान का ये तरीका होता है वो अपने मेहमान को जो है वो खुश करता है। तो लिहाजा मेज़बान के लिए ये ज़रूरी है कि जब कभी किसी को बुलाएं, दावत दें, कोई आए तो उनको खुश करें, और खुश करने के लिए ये नहीं है कि नाजायज़ खुश करें, बल्कि उनके सामने दावत ताम रखें, खाना पीना रखें, अच्छे अंदाज से अपने दस्तरखान को जो है वसी करें तो इंशाल्लाह वो बरकतें मिलेंगी।
माशाल्लाह अयाज भी आप माशाल्लाह बहुत अच्छे जवाब दे रहे हैं। एक सवाल ये भी करूँगा कि आपने कहा ना कि जब मेहमान आए तो वेलकम भी अच्छे अंदाज में करना चाहिए, हो सके तो ताम भी पेश करें। अब ये देखा गया है हमारे लोगों में कि लोग कहते हैं यार इससे मेरी सलाम दुआ नहीं है, इससे मेरी बातचीत नहीं है, मैं तो उससे ताल्लुक ही ख़त्म करके बैठा हूँ, अब वो मेरे घर पे आ गया तो मैं उसको सही मुँह दूंगा, इस तरह लोग बात करते हैं, उसको सही मुँह दूंगा, इससे मेरे साथ इस तरह किया है, अब उन लोगों के बारे में आप क्या कहते हैं?
यानी जिनसे ताल्लुक नहीं है।
हाँ, ताल्लुक तोड़ दिया कि भाई यार इसने मुझसे इस तरह किया है, अब ये मेरे घर पर आएगा नहीं, बात लोग कहते हैं ना मेरे जनाजे को भी नहीं देखना आप।
ओहो, देखिए ये तो एक बड़ा गलत अमल है, और आप देखें हम जब दीन इस्लाम को देखते हैं, ज़ाहिर हम जब कभी कोई काम करते हैं तो हम उसमें देखते हैं हमारा कुरान क्या कहता है और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सीरत उस हवाले से क्या कहती है। तो सारी हयात मुबारक नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की आप अपने सामने रखें, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कभी किसी से तोड़ी नहीं है, बल्कि तोड़ने वालों के लिए वईदें कि जो तोड़ते हैं उनके साथ जो अहादीस और रिवायात हैं वो अगर आप पढ़ें तो आपको पता चले कि रिश्ते हम तो बड़े आसानी से बोल देते हैं, ये दो जुमले होते हैं कि मेरा उससे ताल्लुक़ ख़त्म है, ये दो जुमले होते हैं, लेकिन इन दो जुमलों के पीछे जो हमारे लिए उखरवी पकड़ होती है वो बड़ी ख़तरनाक होती है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हयात मुबारक देखें, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तीन दिन तक कोई किसी से नाराज़ ना हो, कितने दिन तक?
तीन
दिन तक। آپ دیکھیں یہ ہم تو سالوں لوگ نہیں مل رہے ہوتے کسی سے اس وجہ سے, تو تین دن تک کی ناراضگی, اتنا دور رہنا بھی ہمارے دین کو یہ گوارا نہیں ہے کہ ہم تین دن بھی کسی سے دور رہیں, نہ کہ ہم مہینوں دور رہیں. اور فرمایا کہ تین دن سے اگر کوئی زیادہ دور ہے تو پھر کوشش یہ کرنی چاہیے کہ ہمیں صلح کا پیغام بھیجیں. ہمارے سامنے حسنین کریمین کی سیرت ہے, امام حسن حسین رضی اللہ تعالی عنہم, آپ دیکھیں کہ ان دونوں کے اندر کسی بات پہ چپکلش ہو گئی جسے بچوں کے اندر عموماً چھوٹی عمر کے اندر ہو جاتی ہے, تو حضرت امام حسین رضی اللہ تعالی عنہ نے پیغام بھیجا حضرت ابو ہریرہ رضی اللہ عنہ کے ذریعے حضرت امام حسن کو کہ آپ مجھ سے صلح کر لیں, یعنی چھوٹے بھائی ہیں امام حسین اور بڑے بھائی امام حسن کو پیغام بھیج رہے ہیں صلح کا. تو آپ نے جب پیغام بھیجا بڑے بھائی تھے, تھوڑا سا غصہ آ گیا کہ چھوٹا ہو کر یہ کہہ رہا ہے کہ بڑی کو کہ یہ آئیں اور آ کر کے صلح کریں جبکہ چھوٹے کو کرنی چاہیے. تو حضرت امام حسن جب آئے تو آپ نے فرمایا بھائی جان میں نے نانا مصطفیٰ کریم صلی اللہ علیہ وسلم سے یہ حدیث مبارکہ سنی ہے, جو صلح کے اندر پہل کرے گا وہ جنت میں پہلے جائے گا, تو میں چاہتا یہ ہوں کہ پہلے جنت میں میں نہیں آپ جاؤ. تو آپ دیکھیں کہ ہمیں تو اولاً تعلق توڑنا نہیں چاہیے اور کوشش یہ کرنی چاہیے کہ محبتوں کو بڑھائیں. دیکھیں اپنا آئے یا پرائے آئے ہر ایک کو ویلکم کرنا ہے, وہ مہمان تو بن گیا نا ہمارے گھر کے اندر جب وہ داخل ہو گیا, اب اس سے سارے رشتے تعلق ناطے جو ہماری جو ناراضگیاں تھیں وہ سب ختم ہو گئی جب وہ گھر میں آ گیا ہے, تو اب وہ ہمارا مہمان ہے ہم اس کے میزبان ہیں. تو وہ میزبانی کی جو فضیلت ہے وہ ہم حاصل کریں کہ جو نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمائے کہ جب بندہ مہمان نوازی کرتا ہے تو اللہ کی رحمتیں اس کے گھر میں بڑی تیزی کے ساتھ اترتی ہیں. کریں گے انشاءاللہ
ماشاءاللہ. پیارے بچوں انفارمیشن تو ہمیں ملی رہی ہے, آیاز بھی ماشاءاللہ بہت اچھے اچھے مدنی پھول عنایت فرما رہے ہیں. بڑھتے ہیں انہیں کی سیگمنٹ کی طرف جس کا نام ہے کچھ انوکھی انفارمیشن.
بچے اور بڑے آج ہم انشاءاللہ تبارک و تعالیٰ اللہ تبارک و تعالیٰ کی ایک عظیم نعمت کا ذکر سنیں گے, جس کا ذکر اللہ تبارک و تعالیٰ نے قرآن مجید کی 30ویں سپارے سورہ غاشیہ کی آیت نمبر 17 میں فرمایا, افلا ینظرون الی الابل کیف خلقت, فرمایا تو کیا وہ لوگ اونٹ کی طرف نہیں دیکھتے, کیف خلقت کہ اس کو کیسے پیدا کیا گیا. پیارے بچوں اور کڈز مدنی چینل کے ناظرین, اونٹ جو ہے یہ اللہ تبارک و تعالیٰ کی ایک عجیب مخلوق ہے جس میں اللہ تبارک و تعالیٰ نے بڑی خوبیاں اور بڑا کمال رکھا. اس کو ریگستان کا جہاز بھی کہتے ہیں, کیا کہتے ہیں؟ اچھا آپ حیران ہوں گے کہ ریگستان کا جہاز کو کہتے ہیں, جہاز تو یا تو ہوا میں اڑتا ہے یا جہاز جو ہے وہ پانی پر چلتا ہے, تو یہ کون سا جہاز ہے جو ریگستان کا ہے؟ تو دراصل بات یہ ہے کہ ریگستان یہ ایسی جگہ ہے کہ جہاں پر اونٹ کے علاوہ دیگر جو جانور ہیں وہ چل نہیں پاتے, لیکن اونٹ کے اندر اللہ نے یہ خصوصیت رکھی, یہ کمال رکھا کہ یہ نہ صرف آسانی سے ریگستان کے اندر چلتا ہے بلکہ یہ ریگستان پر دوڑتا ہے. اچھا چونکہ ریگستان ہی کے اندر یہ زیادہ تر جو ہے اونٹ پائے جاتے ہیں, زیادہ تر اونٹوں کی جو پیداوار ہے وہیں ہوتی ہے, تو آپ دیکھیں کہ اللہ تبارک و تعالیٰ نے اونٹ کو جو بنایا اس حیثیت پہ بنایا, اس انداز پہ بنایا کہ یہ وہاں کے ماحول کو ایڈجسٹ کر سکے, اس ماحول کو برداشت کر سکے. آپ دیکھیں وہ کیسے, آپ اس کی آنکھوں کو دیکھیں, اس کی ہونٹوں کو دیکھیں, اس کی ناک کو دیکھیں. اللہ نے تبارک و تعالیٰ نے کیا خوبی رکھی کہ ریگستان میں اکثر جو ہے وہ ریت کے طوفان آتے ہیں, تو ہوتا کچھ یوں ہے کہ اللہ تبارک و تعالیٰ نے اس کو یہ خوبی عطا کی ہے کہ یہ ناک کو بند کر لیتا ہے اپنی, ناک بند کر لیتا ہے. اسی طریقے سے ظاہر ہے جب ریت کا طوفان آئے گا تو آنکھوں کے ذریعے سے بھی اندر داخل ہو سکتی ہے ریت, تو وہاں اللہ تبارک و تعالیٰ نے آپ دیکھیں کہ اس کی آنکھوں پر, ہماری اور آپ کی آنکھوں پر جو پلکوں کی ایک لیئر ہے, لیکن اس اونٹ کی آنکھوں پر پلکوں کی تین لیئرز ہوتی ہیں, اور وہ اسی لیے ہیں کہ جب کبھی اس طرح کا معاملہ ہو تو یہ آنکھیں بند کر لیتا ہے اور وہ ایک ذرہ بھی ریت کا جو ہے وہ اس کی آنکھ میں نہیں جا پاتا. اسی طرح اس کے ہونٹ کو دیکھیں, ہونٹ اس کے اتنے مضبوط اور موٹے ہوتے ہیں کہ کانٹے دار جھاڑی کو یہ آرام سے کھاتا ہے, یعنی وہ کانٹے دار جھاڑی جہاں کوئی اور دوسرا جانور بھٹک بھی نہیں سکتا, چھو بھی نہیں سکتا اس کو, لیکن یہ اس کو آسانی کے ساتھ جو ہے وہ کھا رہا ہوتا ہے. اور ساتھ ساتھ یہ بھی دیکھیں کہ چونکہ یہ ریتا ریگستان میں, اور ریگستانوں میں پانی جو ہوتا ہے وہ بڑی دور دور تک دکھائی نہیں دیتا. اچھا اس کو اللہ تبارک بتا رہے ہیں, اس کے اندر ایک ایسا سسٹم فیڈ کیا ہوا ہے, ایسا شاندار نظام اس کے اندر نصب کیا ہوا ہے کہ یہ بغیر کھائے پیے, یعنی دیکھیں وہاں پانی نہیں مل رہا, اور اس کو اللہ تبارک بتا رہے ہیں خوراک اور اس کے لیے پیاس کا انتظام ایسا شاندار کیا ہوا ہے کہ یہ 15 دن تک بغیر کھائے پیے جی سکتا ہے، بلکہ ریسرچ یہ کہتی ہے کہ کئی مہینوں تک یہ بغیر کھائے پیے رہ سکتا ہے۔ آپ دیکھ رہے ہیں اللہ تبارک وتعالیٰ نے کیسا کمال رکھا اس کے اندر، اور یقیناً آپ بیٹھے ہیں آپ نے بھی اس کی سواری کی ہوگی، یہ اکثر سواری کے لیے استعمال ہوتا ہے، اس پر بوجھ اٹھایا جاتا ہے، بوجھ اکثر اس کو بھاری بھرکم بوجھ جو ہے اس پر لاد کر کے اس کو ایک جگہ سے دوسری جگہ استعمال کیا جاتا ہے۔ ویسے تو خیر اب یہ پرانا ہو گیا، پہلے ہوتا تھا، لیکن اب بھی آپ دیکھیں کہ جن جگہوں پر اس کی پیداوار ہے، جہاں یہ زیادہ ہوتا ہے، کہ وہاں پر اس پر بھاری بھرکم سامان کو لاد کر جو ہے وہ ایک جگہ سے دوسری جگہ جو ہے وہ سامان کو منتقل کیا جاتا ہے۔ آپ دیکھیں اس کے گوشت میں، اس کے دودھ میں، اور اس کے چمڑے میں کمال ہے، یہ بھی ہمارے استعمال میں آتا ہے۔ یعنی کہ ایک ایک چیز، چمڑا بھی ہمارے استعمال میں آتا ہے، دودھ بھی ہمارے استعمال میں آتا ہے، گوشت بھی ہم کھاتے ہیں، بلکہ اس کے گوشت اور دودھ کے بارے میں تو یہ ہے کہ بلڈ پریشر اور سانس کے مریض کے لیے اس کا گوشت اور دودھ بڑا مفید ہے۔ لیکن ایک حیران کن بات بتاؤں آپ کو، حیران کن بات یہ ہے کہ اتنا لمبا چوڑا ہونے کے بعد بھی، اتنا ٹال ہونے کے بعد بھی، اس میں فرما برداری بڑی ہوتی ہے۔ آپ دیکھیں ایک بچہ بھی، اس کی جو لگام ہوتی ہے، اس کی جو وہ رسی ہوتی ہے، اگر اس کو پکڑ کے لے چلے نا تو یہ اس کے پیچھے پیچھے چل جاتا ہے۔ یہ ہے اللہ تبارک و تعالیٰ کی قدرت کا شاہکار، کہ جس کو دیکھ کر ہم نے سبحان اللہ کہنا چاہیے، اللہ تبارک و تعالیٰ کی تسبیح پڑھنا چاہیے۔ اور دیکھیں یہ اس کی تمام چیزیں انسان ہی استعمال کر رہا ہے، اس کی گوشت، دودھ اور دیگر چیزیں ہم استعمال کر رہے ہیں، تو ہمیں اللہ تبارک و تعالیٰ کی ایسی اعلیٰ نعمت کے ملنے پر اس کا شکر بھی ادا کرنا چاہیے، اس کی فرما برداری بھی کرنی چاہیے۔
ویسے آپ نے کہا نا فرما برداری بہت ہوتی ہے اس کے اندر، لیکن جب غصے میں آ جائے تو بڑے بڑے بندوں کو بھی،
ہاں تو وہ تو پھر اس کی خصوصیت نہیں ہے، وہ تو بہت سارے جانوروں کی ہے، لیکن ہم اس میں دیکھتے ہی ہیں کہ اکثر یہ ایسا ہوتا ہے کہ اس کی مہار آپ پکڑا دیں نا، یہ آپ نے نظارہ دیکھا بھی ہوگا کہ جو اس پر سوار ہوئے ہیں، کہ اگر اس کی آپ اس رسی کو پکڑ لیں تو یہ پیچھے پیچھے آپ کے ساتھ ساتھ جانے لگ جاتا ہے۔ ہاں جب وہ اس کو کھانا نہیں ملے گا، پانی نہیں ملے گا، تو پھر ظاہر ہے اس کو غصہ تو آئے گا،
بعد میں چھیڑتے ہیں نا اس کو، کوئی ڈنڈی مار دیتا ہے، کوئی لکڑی مار رہا ہے، کوئی پتھر مار رہا ہے، کوئی چارہ ہے سامنے، چارہ اٹھا کے لے گیا، تو ظاہر سی بات ہے کہ جب غصہ آتا ہے تو۔ ویسے آپ کو قربانی کے جانوروں میں قربانی کرنا کون سے جانور کی زیادہ پسند ہے؟
قربانی کرنا تو ویسے جو ہمارے ہاں ہوتی آ رہی ہے، ظاہر ہے مجھے وہی پسند ہے، بڑا جانور جو ہوتا ہے یہ آتا ہے، تو یہ زیادہ پسند،
یعنی بچڑا وغیرہ۔
جی ہاں بچڑا وغیرہ،
ماشاء اللہ ماشاء اللہ۔ چلے بڑھتے ہیں اپنے اگلے سیگمنٹ کی طرف، جس کا نام ہے حروف سوال جواب۔
بچے اور بڑے، بچے اور بڑے۔
ایاز بھائی، بچوں نے سوالات کیے اور آپ نے جوابات دیے، پھر آپ نے انوکھی انفارمیشن بھی دی اونٹ کے بارے میں، تو اب آپ کی باری ہے، آپ سوال کریں بچوں سے۔
کیا بات ہے بھائی، ریڈی ہیں آپ لوگ؟
جی۔
چلے دیکھتے ہیں آپ کی تیاری ہے کہ نہیں۔ جی جناب، تو حرف نون سے ایک ایسی صحبت کا نام بتائیں جو ہم میں سے ہر ایک کو اختیار کرنی چاہیے۔
واہ، کیا سوال اچھی ہے۔
جی بھائی، کس سے لیں احسان بھائی صاحب؟
جس سے آپ کو دل کرے۔
چلیے جی آپ بتائیں۔
نیک لوگوں کی صحبت۔
نیک لوگوں کی صحبت، دیکھیں نیک لوگوں کی صحبت اختیار کریں گے نا، ہم چاہتے ہیں سچ بولے، ہم چاہتے ہیں کہ نیکی کی طرف ہم مائل ہوں، ہمارا دل لگے، تو ہمیں چاہیے کہ ہم اچھے لوگوں کی صحبت جو ہے نا وہ اختیار کریں۔ جب ہم اچھے لوگوں کی صحبت اختیار کریں گے تو وہ اچھائی کا اثر نا، اچھائی کا اثر، اچھائی کا رنگ وہ ہم پر چڑھتا ہے۔ ہمارے یہاں ایک مثال دی جاتی ہے نا، خربوزے کو دیکھ کر خربوزہ رنگ بدل دیتا ہے، تو یہ مثال بھلے اس کے لیے ہیں، لیکن ہم یہ دیکھتے ہیں کہ ایک اچھائی کا اثر بھی ہم دیکھتے ہیں کہ وہ آپ میں آتا ہے، آپ میں منتقل ہوتا ہے۔ جب آپ اچھے لوگوں کی صحبت میں بیٹھتے ہیں، دیکھیں آپ اگر عطر والے کی دکان پر جاتے ہیں کسی، تو آپ جب وہاں سے نکلتے ہیں تو کیا ملتی ہے آپ کو؟ آپ نے خوشبو لی ہو، خریدی ہو یا نہیں ہو، لیکن آپ باہر نکلتے ہیں تو باہر سے کوئی شخص جو آپ سے ملتا ہے وہ محسوس کر لیتا ہے، یار آپ نے کون سی خوشبو لگائی ہے، جبکہ آپ یہ کہتے ہیں کہ میں نے تو کوئی خوشبو نہیں لگائی۔ تو آپ ایک عطر والے کی شاپ سے نکلیں، عطر خریدیں نہیں بھی، تو پھر بھی ہم سے خوشبو آ رہی ہوتی ہے۔ لیکن اگر یہی شخص کسی جو ہے وہ کوئلے کی کان کے پاس کھڑا ہو جائے، تو آپ دیکھیں وہ اگرچہ وہاں پر کوئی کام نہیں بھی کرے، تو وہاں پر کیا ہوتا ہے کہ وہ تھوڑی دیر کے بعد اس کے اندر سے اس کی اسمیل آنے لگ جاتی ہے۔ یہی حال اچھی اور بری صحبت کی ہے، کہ جب بندہ اچھی صحبت کو اپناتا ہے تو اچھائی کا اثر اس کے اندر پیدا ہوتا ہے، سچ بولنے والا بن جاتا ہے، نیکیوں کی طرف رغبت ہونے لگ جاتی ہے، نمازوں سے محبت ہونے لگ جاتی ہے، لیکن جیسے ہی اس کی صحبت بگڑتی ہے تو اس کا نقصان پھر ہمارے سامنے آتا ہے۔ تو انشاءاللہ نیک صحبت اپنائیں گے انشاءاللہ۔ جی جناب، تو دوسرا سوال ہے، حرف دال سے ایک ایسی چیز کا نام بتائیں جسے کھانے کے لیے بچھایا جاتا ہے۔ ओहो,
खाना तो सभी खाते हैं,
सारी नेमतें सबको यहीं मिलती हैं। जी तो आप बताइए, आप लास्ट वाले।
दस्तरखान।
सुभान अल्लाह, माशाल्लाह, भाई बहुत सही जवाब दिया आपने,
माशाल्लाह।
हर्फ कौफ से एक ऐसी तकबीर का नाम बताएं जो वितर की तीसरी रकात में कही जाती है।
आप बता।
तकबीर कुनूत।
जी, किसी को पता है तकबीर कुनूत क्या होती है? नहीं पता। तकबीर कुनूत ये होती है नमाज, जब हम पढ़ते हैं ईशा की, तो ईशा की नमाज में वितर पढ़ते हैं, तो वितर के अंदर जो तीसरी और आखिरी रकत होती है उसके अंदर हम एक तकबीर कहते हैं, इसको कहते हैं तकबीर कुनूत। ये वाजिब होती है। क्या होती है?
वाजिब।
चले मैं नेक्स्ट क्वेश्चन की तरफ बढ़ते हैं। हर्फ मीम से एक ऐसा लफ्ज बताएं जो किसी मुसलमान मर्द के इंतकाल के बाद उसके साथ बोला जाता है। चले आप बताएं।
मरहूम।
माशाल्लाह, माशाल्लाह। जी नेक्स्ट क्वेश्चन है, हर्फ अलिफ से एक ऐसी नफल नमाज का नाम बताएं जिसके साथ आम तौर पर एक नफल नमाज का नाम भी लिया जाता है। जी,
इशराक व चाश्त।
माशाल्लाह, इशराक व चाश्त। दिन की इब्तिदा जब होती है तो सूरज निकलने के 20 मिनट के बाद से इसका वक्त शुरू होता है, इशराक व चाश्त का। और जवाल, जो ज़वाए कुबरा का वक्त है हमारे यहाँ, इसको आम तौर पर लोग कहते हैं जवाल का वक्त, तो इस वक्त से पहले तक इसका वक्त होता है चाश्त इशराक का। और इसकी बड़ी फजीलत है, जो चाश्त इशराक पढ़ता है तो उसको मकबूल हज और उमरे का सवाब मिलता है।
चले भाई, सवाल है, हर्फ जीम से एक ऐसी खास चीज का नाम बताएं जिस पर खास तौर पर नमाज ही पढ़ी जाती है।
जाय नमाज।
जी हाँ, जाय नमाज आपका जवाब दुरुस्त है। सवाल है, हर्फ जीम से एक ऐसी चीज का नाम बताएं जिससे मकड़ी अपना घर बनाती है। चले भाई आप बताएं।
जाल।
चले भाई आप बताएं।
जाल।
जाल आपका जवाब दुरुस्त है। चले भाई, सवाल है, हर्फ काफ से कुरान पाक की एक ऐसी सूरत का नाम बताया जिसके शुरू की 10 आयतें याद करने वाला दज्जाल से महफूज रहेगा। चले भाई, ने माइक दे।
सूरे काफ।
सूरे काफ आपका जवाब दुरुस्त है। सवाल है, हर्फ शीन से एक ऐसी मखलूक का नाम बताया जिसे इंसान का खुला दुश्मन कहा गया है। चले भाई, सारे मिलके जवाब दे दें।
शैतान।
अल्लाह पाक हमें शैतान के शर से बचाए, आमीन। सवाल है, हर्फ आइन से इब्लीस का असल नाम बताएं, जो कि शैतान है ना, उसका असल नाम बताना है आइन से।
अजाज़ील।
माशाल्लाह, सुभान अल्लाह, आप सबका जवाब दुरुस्त है। आज भी बहुत बहुत शुक्रिया प्रोग्राम में तशरीफ़ लिया, जज़ाकअल्लाह खैरा, बहुत बहुत शुक्रिया। और जितने बच्चे तशरीफ़ लिया आप सबसे भी शुक्रिया अदा करता हूँ, जिन्होंने देखा बहुत बहुत शुक्रिया प्रोग्राम देखा आपने। हमें दीजिए इजाज़त, दुआ में रखिएगा, इल्मे दीन हमें हासिल करना चाहिए, उस पर अमल भी करना चाहिए। अल्लाह पाक से दुआ है कि अल्लाह पाक हम सबको इल्मे दीन हासिल करने की तौफीक अता फरमाए, उस पर अमल करने की तौफीक अता फरमाए, आगे दूसरों तक पहुँचाने की तौफीक अता फरमाए। सल्लू अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु तआला अलैहि वसल्लम। दावत इस्लामी।
बच्चे और बड़े, बच्चे और बड़े, बच्चे और बड़े, अनोखी गो मालूमात।
अच्छा,
तस्वीर और पैगाम एक वक्त में दो काम, आओ देखें। बच्चे और बड़े,
बात है,
बच्चे और बड़े, बच्चे और बड़े।